जनाबत के मसाइल अल जनाबतु। इस चैप्टर को शुरू करने से पहले थोड़ी सी बात करनी बेहतर होगी। बस सफ़ा हमारे यहाँ क्या होता है कि कुछ चीज़ें ऐसी होती हैं कि जिसको जानना इंसान के लिए लाजमी होता है, लेकिन शर्मो हया की वजह से उसका तस्करा नहीं करते। और एक दूसरी कैफियत फिर क्या होती है कि जब वो बातें खुद से नहीं मालूम होती सही ज़राए से, तो उसको मालूम करने के लिए लोग मुख्तलिफ़ किस्म के तरीके अख्तियार करते हैं, जिसमें से बाज़ फिर बहुत ही ख़तरनाक होते हैं। तो हो सकता है कि जो चैप्टर अब हम पढ़ने वाले हैं या बात कुछ और, इनको सुनते वक्त आप में से कुछ लोगों के जहन में सवाल आए कि इतनी प्राइवेट बातें हम खुलेआम क्यों पढ़ रहे हैं। तो बात यह है कि दीन इस्लाम सिर्फ इबादत नहीं सिखाता, ये हमें ज़िंदगी का हर तरीका सिखाता है। हर इंसान के साथ कुछ ऐसी ज़रूरियात लगी हुई हैं कि जिसकी वजह से वो इंसान है। मैं जब इन चीज़ों को देखती हूँ तो मैं सोचती हूँ कि अल्लाह ताला की शान से क्या बड़ी बात थी कि वो इन सारी चीज़ों के बग़ैर इंसान को काम करने के काबिल कर देता। लेकिन ये जितनी चीज़ें अब हम पढ़ेंगे, ये सारी चीज़ें इंसान की आजजी, बेबसी और उसके अंदर अगर कोई किब्र या तकब्बुर भरा हुआ है तो उसको तोड़ने का ज़रिया भी है कि जो इंसान इतनी नजास्तों का मजमूआ हो या उसको कुछ ऐसे काम करने पड़े कि जो वो किसी के सामने ज़िक्र भी नहीं कर सकता, तो फिर ऐसे इंसान को तकब्बुर करने का कहाँ हक है। और अल्लाह के आगे इंसान कितना छोटा है और उसको छोटा बन के ही रहना है। तो इसलिए इसको सुनते वक्त क्लासरूम में अगर आप सुन रहे हैं तो बहुत ही डिसेंट तरीका होना चाहिए। किसी का हंसना या कोहनी मारना या अपने साथ वाले से कोई बात करना, इसको इज्तनाब करें। दूसरी बात यह है कि इसको सुनने का बेहतरीन तरीका यह है कि जितनी बात आपको समझ आ जाती है, आप समझें कि अभी मेरी उम्र के मुताबिक इतनी ही काफ़ी थी। इसको बाद में किसी और से कुरेदना या पूछना बताना, वो चीज़ आपको फ़ायदा नहीं देगी। फिर और एक बात यह है कि इसमें कोई अगर ऐसा सवाल है कि जो बिल्कुल किसी का पर्सनल लेवल का है, तो सबके बीच में ये कहकर कि मेरा ये मसला है, सवाल पूछने से इज्तनाब किया जाए। अगर ऐसी कोई बात है कि आपको लगता है कि वो बात दूसरों को भी फ़ायदा दे सकती है, तो कहा जा सकता है कि एक ये भी मसला लोगों को पेश आता है, क्योंकि सहाबे कराम जो है जब भी इस किस्म के सवालात पूछते थे तो अमूमन किनाए के साथ पूछते थे। फिर सबसे बड़ी बात यह कि जब हम खवातीन ऐसी बात करती कराती हैं और ये चीज़ें फिर आगे भी जाती हैं, तो कुछ और भी सवाल उठते हैं कि इतनी खुली बातें औरतें क्यों करें। तो आप देखिए कि ये बातें सबसे पहले जिससे पहुंची वो भी एक औरत ही थी। नबी सल्लल्लाहु अलैहि वसल्लम की निजी ज़िंदगी की जो बातें हैं वो आपकी अज़वाजे मुतहरात हमें पहुँचती हैं, और उनमें भी सबसे ज़्यादा हदीस हमें हज़रत आयशा रज़ियल्लाहु ताला अन्हा से मिली हैं। तो उन्होंने सिखाई, और ये यकीनन एक मुश्किल काम होता है और हर एक इसको भी नहीं सकता, तो जब उन्होंने इस चीज़ का फ़ायदा दिया उम्मत को, तो हम क्यों महरूम हैं। सीखने नीयत होगी तो इंशाल्लाह इंसान इससे बहुत कुछ सीखेगा। बाप का नाम है जनाबत के मसाइल अल जनाबतु। जनाबत किस कैफियत को कहते हैं? एहतलाम या जिमा की वजह से पैदा होने वाली नापाकी को जनाबत कहते हैं। इस लफ्ज़ को थोड़ा सा देख लेते हैं। जीम नून बा इसका रूट है। जम कहते हैं करवट को, एक साइड पर रहना। उर्दू में एक लफ्ज़ बोला जाता है इज्तनाब करना, वो भी इसी से ही है। किसी चीज़ से इज्तनाब का क्या मतलब है? टू अवॉइड, किसी चीज़ से अवॉइड करना। तो जनाबत वो कैफियत है कि जिसमें इंसान नमाज और कुरान से अलग हो जाता है। इसके लफ्ज़ की वजह बता रही हूँ कि आखिर इसको जनाबत ही क्यों कहते हैं। इसको जनाबत इसलिए कहते हैं कि ये वो कैफियत होती है कि जिसमें ना एक इंसान नमाज पढ़ सकता है और ना कुरान पढ़ सकता है। और ख़ास तौर पे ये कैफियत इहतलाम, इहतलाम कहते हैं जिस्म से डिस्चार्ज होने को, वेट ड्रीम्स को इहतलाम कहते हैं, और जिमा इंटरकोर्स को करते हैं, यानी शोहर और बीवी का ख़ास ताल्लुक। तो हम इसमें से कुछ मसाइल देखेंगे। मर्द और औरत की शर्मगाह मिल जाने पर गुसल वाजिब हो जाता है, ख्वाह इंजाल हो या ना हो। इसकी वजाहत आगे आएगी, फिर वहाँ इस पर डिटेल से बात हो सकती है। औरत या मर्द को एहतलाम हो तो गुसल वाजिब हो जाता है, यानी वेट ड्रीमिंग। मज़ी आने से गुसल वाजिब नहीं होता। मज़ी क्या है कि बग़ैर किसी वजह के ही जिस्म से कोई भी डिस्चार्ज होना। जैसे ख़वातीन में कुछ लोगों को लिकोरिया या इसी तरह की एक्सक्रीशंस की बीमारी होती है, इसी तरह मर्दों में भी ऐसी चीज़ हो सकती है, तो मज़ी उसको कहते हैं। मज़ी आने से गुसल वाजिब नहीं होता, बल्कि शर्म का धोकर वज़ू कर लेना ही काफ़ी है। अन अली इब्नि रदियल्लाहु अन्हु काल कुंतु रजुलन मज़ाअन फकुंतु अस्तहयी أن أسأل النبي صلى الله عليه وسلم لمكان ابنته، فأمرت المقداد بن الأسود رضي الله عنه فسأله فقال يغسل ذكره ويتوضأ. رواه مسلم. حضرت علی رضی اللہ عنہ کہتے ہیں کہ مجھے مضی کی شکایت تھی، میں نبی اکرم صلی اللہ علیہ وسلم سے دریافت کرنے میں شرم محسوس کرتا تھا کیونکہ آپ کی بیٹی میرے نکاح میں تھی، یعنی حضرت فاطمہ رضی اللہ تعالیٰ عنہ. چنانچہ میں نے حضرت مقداد بن اسود رضی اللہ عنہ سے درخواست کی کہ وہ رسول اللہ صلی اللہ علیہ وسلم سے مسئلہ دریافت کریں. چنانچہ حضرت مقداد بن اسود رضی اللہ عنہ نے آپ سے مسئلہ دریافت کیا تو آپ نے فرمایا، علی پیشاب کی جگہ دھو کر وضو کر لیا کریں. اسے مسلم نے روایت کیا. تو اس حدیث سے جو بات سمجھ میں آتی ہے وہ کیا ہے کہ جسم سے کسی بھی قسم کا ڈسچارج ہو، بغیر خواہش کے، شہوت کے، کسی ڈیزائر کے ہو یا اس کے ساتھ ہو، لیکن اس کی وجہ سے وضو ہی کافی ہے، یعنی اس کی وجہ سے غسل واجب نہیں ہوتا، صرف وضو کیا جا سکتا ہے. اسی سے بھی ملتے جلتے کچھ سوالات بھی ہوتے ہیں جس کی ان شاء اللہ تعالیٰ چیپٹر کے آخر میں ہم بات کریں گے. آپ کے ذہنوں میں جو بھی سوال ہیں اس کو نوٹ کرتے جائیں، پھر جب ایک ہی موضوع پہ آپ مختلف احادیث سن لیتے ہیں تو بعض دفعہ ایک بات جو یہاں اٹھتی ہے وہ اس کا جواب اگلی حدیث میں آ جاتا ہے. اب یہاں سے آپ دیکھیے کہ حضرت علی نے یہ سوال کیوں پوچھا اللہ کے نبی سے. عمل کی بات کیا پتہ چلی کہ سوال تو پوچھنا ہے، براہ راست حیا مانے ہو تو کسی دوسرے کے ذریعے سے پوچھ لیا جا سکتا ہے، کیونکہ آپ ان کے سسر تھے اور داماد اور سسر کا ایک خاص تعلق ہوتا ہے، تو اس سے بھی پتہ چلتا ہے کہ رشتوں کا تقدس ہوتا ہے. اور نبی صلی اللہ علیہ وسلم نے اسے برا نہیں منایا. عام طور پہ کسی دوسرے کا کوئی سوال پوچھنا ناپسندیدہ ہوتا ہے. یہاں سے ایک اور ذہن میں چیز آتی ہے کہ ہر بندے کو اپنا سوال خود پوچھنا چاہیے، کوئی بھی معاملہ ہے زندگی کا، نکاح کا، طلاق کا یا کوئی اور معاملہ، لیکن اس قسم کے معاملات کے جس کے اندر یہ کیفیت ہے کہ جہاں حیا کی بات ہے، اور خاص طور پہ اگر پوچھنے والا ایسا رشتہ رکھتا ہے، پہلی بات. دوسری بات یہ ہے کہ عورت مرد سے پوچھ رہی ہے یا مرد کسی عورت سے پوچھنا چاہتا ہے، تو اس میں بھی یہ طریقہ اختیار کیا جا سکتا ہے. مثلا کوئی عالم ہے آپ کے شہر میں یا آپ کنہیں کو جانتے ہیں، اب اپنا مسئلہ براہ راست پیش کرنا تھوڑا سا برا محسوس کرتے ہیں، تو آپ پھر ان کی وائف جو ہیں ان کو اپنا مسئلہ پورا بتا کے کسی ایسے طریقے سے پوچھ سکتی ہیں کہ وہ پھر ان کو پوچھ لیں. تو یہ ساری چیزیں بتاتی ہیں کہ دین کے اندر حیا کا کتنا اہم مقام ہے. بیوی سے صحبت سے قبل یہ دعا مانگنی چاہیے. عن ابن عباس رضی اللہ عنہما قال قال رسول الله صلى الله عليه وسلم
قال رسول الله صلى الله عليه وسلم
لو أن
أحدهم
إذا أراد
أن يأتي
أهله
قال
بسم الله
اللهم
جنبنا الشيطان وجنب الشيطان ما رزقتنا فإنه أن يقدر بينهما ولد في ذلك لم يضره شيطان أبدا. متفق عليه. حضرت عبداللہ بن عباس رضی اللہ عنہما سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، جب کوئی آدمی اپنی بیوی سے صحبت کا ارادہ کرے تو اسے یہ دعا مانگنی چاہیے، بسم اللہ اللہم جنبنا الشیطان وجنب الشیطان ما رزقتنا، ہم اللہ کے نام سے مدد چاہتے ہیں یا اللہ، ہمیں شیطان سے محفوظ رکھ اور ہماری اس اولاد کو بھی شیطان سے محفوظ رکھ جو تو ہمیں عطا فرمائے. یہ دعا پڑھنے کے بعد والدین کو اللہ تعالیٰ جو اولاد دے گا وہ شیطان کے شر سے ہمیشہ محفوظ رہے گی، اسے بخاری اور مسلم نے روایت کیا۔ اس ایک بات میں کچھ باتیں ہیں سمجھنے کی۔ پہلی بات ہے صحبت۔ صحبت یہاں کنایہ ہے انٹر کورس کا، مباشرت کا۔ مباشرت کہتے ہیں ساتھ سونے کو، بشرا سے، یعنی جس میں کوئی بھی تعلق بعد میں ہو سکتا ہے یا نہیں ہو سکتا۔ لیکن ایک دوسرا لفظ ہوتا ہے جمع، جو خاص طور پر انٹر کورس کے لیے۔ تو ادھر لفظ صحبت قابل غور ہے کہ کبھی بھی انسان کو اس چیز کا احساس ہو کہ یہ ضرورت پیش ہو سکتی ہے تو یہ دعا مانگی جا سکتی ہے۔ کب مانگی جائے گی؟ پہلے سے مانگ لی جائے گی، کیونکہ کچھ انسان کی کیفیات ایسی ہوتی ہیں کہ اس وقت غیر ضروری بات نہیں کرنی چاہیے، کیونکہ فرشتوں کو مشکل ہوتی ہے۔ تو کوئی بھی شوہر اور بیوی اس کو اگر اپنا معمول بنا لیتے ہیں، اور اگر وہ موقع نہیں بھی آتا تو کوئی حرج کی بات نہیں، دعا بہت خوبصورت ہے۔ پھر اگلی بات یہ دیکھیے کہ آج کے دور میں عموماً اولادوں کے بگاڑ کا شکوہ کیا جاتا ہے۔ آپ سوچئے کہ جن بچوں کی پیدائش کے وقت ہی اگر ہم نے یہ دعا نہیں مانگی، تو آج اگر وہ ہم سے زیادہ اپنے نفس کی اور شیطان کی بات مانتے ہیں تو اس میں ان معصوموں کا کیا قصور ہے؟ ہر ایک سے سوال ہے جو شادی شدہ ہے کہ کیا اس کو یہ دعا آتی ہے، اور کتنوں کو جو آتی ہے کیا وہ اس وقت پہ پڑھتے بھی ہیں؟ ہر ایک پوچھے اپنے آپ سے۔ اور جن کے بھی یہ کیفیت نہیں ہوئی ان کے لیے ایک اچھا ریمائنڈر ہے، اس دعا کو رکھا جا سکتا ہے، لکھ کے یاد بھی کیا جا سکتا ہے۔ بہت ساری چیزیں ہم وقت سے پہلے بھی تو مانگتے ہیں، ہم صبح شام کہتے رہتے ہیں اللہ تعالیٰ جنت دے، حالانکہ ابھی دنیا میں موجود ہیں اور وہ تو موت کے بعد ملے گی۔ اس لیے کسی ایسی دعا کا پڑھنا یا یاد رکھنا جس کی ابھی ضرورت نہیں ہے کوئی حرج کی بات نہیں ہوتی۔ پھر اگلی بات یہ کہ عموماً شادی بیاہ کے موقع پہ ہمارے ہاں ولگر قسم کے اور بیہودہ مذاق تو بہت سارے کیے جاتے ہیں، چھیڑ چھاڑ کی جاتی ہے، لیکن کون ہے جو لڑکے اور لڑکی کو اس سے پہلے اس قسم کی باتیں سکھا سکے؟ اللہ کے نبی کے ذریعے جو دین آیا وہ اسی لیے خوبصورت ہے کہ وہ پریکٹیکل دین ہے، تو لہٰذا یہ چیزیں انسان کو فائدہ دیتی ہیں۔ اس سے یہ بات بھی پتہ چلتی ہے کہ انسان کو پہلے سے نہیں پتہ ہوتا کہ مجھے اولاد ملے گی کہ نہیں، اس سے انسان کی بے بسی کا بھی پتہ چلتا ہے اور اللہ تعالیٰ کے اوپر اس کے ٹرسٹ کا بھی پتہ چلتا ہے۔ پھر اس سے ایک اور چیز بھی پتہ چلتی ہے کہ کچھ چیزیں چاہے وہ 100% شیور نہ بھی ہو کہ وہ ہوں گی، پھر بھی انسان اس کے لیے پہلے سے ذہنی طور پہ تیار رہے۔ اور یہ شیطان کا یہاں کیوں تذکرہ آ گیا؟ اس لیے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ جب بچے کی ولادت قریب ہوتی ہے تو شیطان اس عورت کے بالکل پاس آ کے بیٹھ جاتا ہے، اور جو ہی بچہ پیدا ہوتا ہے وہ اس کو ٹھوکا دیتا ہے، جیسے پسلی ہوتی ہے رب، اس کے اندر کوئی چیز چبھ ہونا، اور بچے کا جو رونا ہوتا ہے یہ اسی چبھن کا ذریعہ ہے، سوائے حضرت عیسیٰ علیہ السلام کے۔ اور ایک صحابی تھے عمار بن یاسر، ان کے بارے میں آپ نے فرمایا کہ یہ دو بچے جو ہیں یہ شیطان کے شر سے محفوظ رہے۔ کیوں؟ عیسیٰ علیہ السلام اپنی نانی کی دعا پا چکے تھے، سورۃ آل عمران میں اس کا تذکرہ آتا ہے۔ انہوں نے حضرت مریم کی ولادت پہ دعا کر دی تھی کہ اللہ تعالیٰ اس بچی کو جو بھی پیدا ہوگی یا بچے کو، اور اس کے بھی جو بچے جب ہوں گے، پتہ نہیں اس وقت نانی ہوگی کہ نہیں، لیکن اس نے اتنی حکمت عملی کا ثبوت دیا کہ پہلے سے دعا مانگ لی کہ اس کے بچوں کو بھی شیطان سے محفوظ رکھنا۔ اور اسی طرح عمار بن جاسر کے بارے میں آتا ہے کہ نبی صلی اللہ علیہ وسلم نے ان کی ولادت سے پہلے، یعنی جب کہ ان کی ماں حمل سے تھی، تو دعا مانگی تھی، یہ حضرت سمیہ کے بیٹے تھے۔ تو بہرحال بات یہ ہے کہ انسان پہلے سے اقدامات کرے تو بہتر ہے۔ آج کے دور میں دیکھیے کہ بچے کی پیدائش سے پہلے ہی ماں کو ویکسینیشن شروع ہو جاتے ہیں، انجیکشنس لگتے ہیں، ماں کے پیٹ میں بھی بچے کو تکلیف سہی نہیں پڑتی ہے، لیکن وہ سب سے بڑا جرم جو باہر بیٹھا ہوا ہے اس کا ہمیں کمی فکر ہے۔ پھر اس سے شیطان کی کمٹمنٹ بھی پتہ چلتی ہے۔ اس نے جو پہلے دن یہ وعدہ کیا تھا کہ میں آدم کی اولاد کو بہکاؤں گا، تو آج تک اس کے اندر کتنا کمٹمنٹ کے ساتھ لگا ہوا ہے۔ یہ نہیں ہے کہ وہ یہ سوچے کہ اچھا دیکھ لوں گا، ذرا بڑا ہو لے پھر بہکا لوں گا۔ ہم تو شاید اتنے اس کے بچے کے منتظر ہو نہ ہو، لیکن وہ پورے طریقے سے اس کے لیے تیار ہوتا ہے۔ دوبارہ صحبت کرنے سے قبل وضو کرنا مستحب ہے۔ ان ابی سعید الخدری جی رضی اللہ عنہ قال قال رسول اللہ صلی اللہ علیہ وسلم اذا اتا احدكم اهله ثم اراد ان يعود فليتودى رواه مسلم۔ حضرت ابو سعید خدری رضی اللہ عنہ کہتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، جب کوئی آدمی اپنی بیوی سے صحبت کرے پھر دوبارہ کرنا چاہے تو پہلے وضو کرے۔ اسے مسلم نے روایت کیا ہے۔ اس حدیث میں اشارہ ہے اس بات کی طرف کہ ایک دفعہ شوہر اور بیوی کا تعلق قائم ہو چکا، اب ان دونوں کے اوپر غسل واجب تھا، لیکن ابھی وہ غسل نہیں کر چکے، کچھ وقت گزر گیا، تو دوبارہ اگر وہ اسی کام کو کرنا چاہیں تو پھر بیچ میں وضو کر لینا مستحب ہے۔ مستحب کہتے ہیں پسندیدہ، لیکن فرض نہیں ہے۔ اب دیکھیے کہ جنابت کی جو حد ہے نا، کہ کوئی کب اس کا غسل کرے، یہ اگلی جو بھی اس کام کے بعد والی اگلی نماز ہے، کوئی ایک نماز نہیں لیٹ ہو سکتی کہ ہم اس کیفیت میں تھے تو اب ہم نماز چھوڑ دیتے ہیں۔ بس اس کے علاوہ پسندیدہ تو یہ ہے کہ انسان جتنی جلدی اپنے آپ کو پاک کرے، کیونکہ اللہ تعالیٰ متطہرین کو پسند کرتے ہیں، اور زندگی کا نہیں پتہ، کوئی بھی انسان نہیں چاہے گا کہ وہ ایسی کیفیت میں دنیا سے جائے کہ وہ ناپاک ہو۔ لیکن دین رخصت کا دین ہے، سہولت کا دین ہے، کوئی ایسا وقت ہو سکتا ہے، ایسے حالات ہو سکتے ہیں، حتیٰ کہ اگر کوئی اس کے بعد سونا بھی چاہتا ہے تو وضو کر لے اور بعد میں نماز سے پہلے غسل کر سکتا ہے۔ نبی صلی اللہ علیہ وسلم سے یہ چیز ملتی ہے کہ آپ یعنی ہر طرح کا عمل کر کے دکھاتے تھے۔ یہ بھی چیز ایک بہت ہی پیاری ہے کہ آپ اپنے لیے ہمیشہ عزیمت کا راستہ لے سکتے تھے کہ فوراً وضو کریں، اور اگر آپ کو ایک سے زائد بار اس کی حاجت ہے یا آپ کو ایک سے دوسری بیوی کے پاس جانا ہے تو آپ ہر موقع پہ پہلے اپنے آپ کو پاک کریں۔ لیکن آپ بعض صفحہ وہ کام کر کے دکھاتے تھے جو امت کے لیے پھر حجت بن جائے، امت کا کمزور سے کمزور شخص بھی اس کو کر لے، یہ نہ سوچ لے کہ اب مجھے بھی وہی کام کرنا ہے جو کہ اللہ کے نبی صلی اللہ علیہ وسلم نے کیا۔ غسل جنابت میں پہلے دونوں ہاتھ دھونے چاہیے، پھر برتن میں ہاتھ ڈالنے چاہیے۔ یہ کب ہوتا ہے؟ جب پانی کسی بالٹی یا ٹب میں ہے اور اس وقت کوئی اس سے پانی سے وضو کر رہا ہے، غسل کر رہا ہے، کیونکہ لمیٹڈ پانی جہاں ہوتا ہے وہاں یہ مجبوری ہوتی ہے۔ لیکن آج کے دور میں چونکہ ٹیپ واٹر ہے تو اس میں ہاتھ تو آف کورس دھوئے جائیں گے، اور باقی طریقہ انشاءاللہ آگے ہم دیکھیں گے۔ جنبی جس پانی میں ہاتھ ڈال دے وہ پانی ناپاک نہیں ہوتا۔ عن ابن عباس رضی اللہ عنہما قال اغتسل بعد ازواج النبی صلی اللہ علیہ وسلم فی جفنۃ فجاء النبی صلی اللہ علیہ وسلم لیتودا منہا او یغتسل فقالت له یا رسول اللہ صلی اللہ علیہ وسلم انی کنت جنبا فقال رسول اللہ صلی اللہ علیہ وسلم ان الماء لا یجنب۔ رواہ احمد و ابو داؤد و نسائی و ترمذی۔ حضرت عبداللہ بن عباس رضی اللہ عنہما فرماتے ہیں کہ ازواج مطہرات میں سے کسی نے ایک ٹب کے پانی سے غسل جنابت کیا، نبی اکرم صلی اللہ علیہ وسلم تشریف لائے، وضو یا غسل کرنے لگے تو بولیں، اے اللہ کے رسول، میں حالت جنابت میں تھی اور میں نے اس ٹب کے پانی سے غسل کیا تھا۔ آپ صلی اللہ علیہ وسلم نے فرمایا، پانی جنبی نہیں ہوتا۔ اسے احمد، ابو داؤد، نسائی اور ترمذی نے روایت کیا۔ اس سے ایک بہت ہی معروف خیال جو ہمارے ہاں ہے، اور وہ کیا ہے کہ ہاتھ بھی ناپاک ہوتے ہیں۔ بعض دفعہ حیض والی عورت کے ہاتھوں کو ناپاک سمجھا جاتا ہے، بعض دفعہ نان مسلم کے ہاتھوں کو ناپاک سمجھا جاتا ہے۔ تو یہاں سے کیا پتہ چلتا ہے کہ اگر ہاتھوں پہ کوئی ظاہری نجاست نہیں لگی ہوئی، کیونکہ اوپر ہم نے دیکھ لیا کہ اگر کوئی کسی پانی کے برتن میں ہاتھ ڈال کے غسل کرنے لگا ہے تو بجائے اس کے کہ گندے ہاتھ اس پانی میں ڈال دے، پہلے سے کسی بھی طرح پانی لے کر ہاتھوں کو دھو لے۔ ایک دفعہ جب ہاتھ دھل گئے، اس کے اوپر اگر کوئی نجس چیز لگی ہے وہ صاف ہو گئی، اس کے بعد اس پانی سے غسل کر لیا جائے اور کچھ پانی باقی رہ جائے تو وہ پانی ناپاک نہیں ہوتا۔ پہلی بات اس سے یہ پتہ چلتی ہے۔ दूसरी बात देखिए कि उस वक्त बर्तन कितने कम थे। पीछे हमने एक मसला देखा था कि जिसमें गुस्ल करते हुए उसमें आटा भी लगा हुआ था, और अगली बात ये पता चलती कि पानी कितना कम था। एक फर्द जो है वो गुस्ल कर चुका है और दूसरे को भी उसी से ही गुस्ल या वुजू करना है। आज हमारे पास कितनी पानी की कसरत है, कभी हमने इस चीज़ को नेमत तसव्वुर किया? फिर इससे ये भी पता चलता है कि शौहर के बचे हुए पानी से बीवी और बीवी के बचे हुए पानी से शौहर भी गुस्ल कर सकता है, और ये मसला आगे भी आएगा। तो हाथों में कुछ नहीं होता। हालते जनाबत में किसी से मुसाफा करना, सलाम दुआ करना या बातचीत करना जायज़ है। अन नबी हुरैरा रदी अल्लाहु अन्हु अन्न नबी सल्लल्लाहु अलैहि वसल्लम लकीहू फी बादी तरीक़िल मदीनती व हुआ जुनुबुन फन खनस्तु मिन्हु फज़हबा फ़ख्तसला सुम्मा जाआ फ़काला अईन कुन्त या अबा हुरैरा क़ाला कुन्तु जुनुबन फ़करिहतु अन उजालिसका व अना अला गुईरी तहारतिन क़ाला सुब्हान अल्लाही इन्नल मुमिना ला यंजुसु रवाहुल बुहारी। हज़रत अबू हुरैरा रज़ी अल्लाहु अन्हु से रिवायत है कि मदीने की किसी गली में इनकी नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम से मुलाकात हुई। इस वक्त अबू हुरैरा रज़ी अल्लाहु अन्हु जुम्बी थे, चुनाचे वो वहाँ से खिसक गए, जाकर गुसल किया और फिर खिदमत अकदस में हाजिर हुए। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने पूछा, अबू हुरैरा तुम कहाँ चले गए थे? हज़रत अबू हुरैरा रज़ी अल्लाहु अन्हु ने अर्ज़ किया, मैं हालत जुनाबत में था, लिहाजा मैंने आपके पास इस हालत में बैठना अच्छा ना समझा। आपने फरमाया, सुभान अल्लाह, मोमिन किसी हालत में नापाक नहीं होता। इसे बुखारी ने रिवायत किया। इसमें भी कुछ बातें हैं। पहली बात यह है कि हज़रत अबू हुरैरा रज़ी अल्लाह अन्हो जिस कैफियत में थे, अल्लाह के नबी को ख़ुद से उसका नहीं पता चला, आप गैब नहीं जानते। दूसरी बात, हज़रत अबू हुरैरा रज़ी अल्लाह अन्हो के दिल में अल्लाह के नबी की मोहब्बत और अकीदत इससे पता चलती है कि हालांकि अल्लाह के नबी को नहीं पता था, लेकिन इन्होंने इज़्ज़त के तहत या आपको रिस्पेक्ट देते हुए आपके पास इस हालत में ठहरना पसंद नहीं किया। फिर अगली बात इससे पता चलती है कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने उनके जाने का सबब पूछा। इससे पता चलता है कि कोई उस्ताद या कोई बड़ा किसी को देखे और वो बगैर बताए उठ के कहीं चला जाए या कोई हरकत करे, तो वो उससे पूछ सकता है कि आप कहाँ गए या आप क्यों गए। फिर अगली बात पता चलती है कि नबी सल्लल्लाहु अलैहि वसल्लम का ये कहना कि मोमिन किसी हालत में नापाक नहीं होता, इससे मुराद क्या है कि एक ज़ाहरी नजासत जब जिस्म से उतर चुकी है तो उसके बाद मोमिन नापाक नहीं होता। क्यों नहीं होता? इसलिए कि उसकी ज़ुबान ने ला इलाहा इल्लल्लाह पढ़ा, उसके दिल ने ला इलाहा इल्लल्लाह की सच्चाई को समझा, और वो अपने अमल से इस कलमे की वजह से अपने आप को पाक करता है। अब इस बात को कहते और करते हुए कुछ बात जो इंसान के जहन में रहनी चाहिए कि यहाँ बात आई है कि ऐसी पाबंदियाँ दीन में लगा लेना कि जिसकी वजह से दीन नाकाबले बर्दाश्त हो जाए, बोझल हो जाए, और आप हर वक्त लोगों से यही पूछते फिरें, सलाम करने से पहले, मुसाफा करने से पहले, आप पाक तो हैं, आपने सही वुजू किया था, आपने गुसल किया था। देखिए, इसको हमारे यहाँ आज बहुत दीन समझा जाता है, इसको लोग इतना ज़्यादा उछालते हैं कि लोग उनको देख के अपने आप को गिल्ट में फील करते हैं कि हाय ये कितने मुख्तात हैं। देखिए, एहतियात अपने लिए बहुत अच्छी है, और दूसरे के लिए जहाँ कोई ऐसी चीज़ दिखती है कि जिससे इंसान के अपने दीन पे हर्ज आए, उसके ऊपर तो आप बात कर सकते हैं, लेकिन बाज़ दफ़ा हम भूल जाते हैं कि दूसरा इंसान है, उसको शर्मिंदा करना, उसको इस तरीके से लेट डाउन करना ये दुरुस्त बात नहीं है। अब ये बात पढ़ते हुए मेरे जहन में जो चीज़ आ रही थी वो ये आ रही थी कि बाज़ जगह ऐसी चीज़ें भी देखी गई हैं कि तकद्दुस इस हद तक बढ़ जाता है मुझे किसी ने बहुत फर्स्ट हैंड बात सुनाई कि किसी के कोई पीर थे, यानी वो पीर क्या किसको कहते हैं, मैंने तो नाम ही सुने हुए हैं, ना मुझे पता है कि ये कौन होते हैं। तो जब भी कभी वो उनके घर में आते थे और रात ठहरते थे वहाँ, तो सुबह उठ के फजर की नमाज से पहले वो उनके लिए नाश्ता बनाती थी, और उससे पहले वो पूरा सही गुसल करती थी जैसे पाकी का गुसल किया जाता है, क्योंकि उनका ख्याल था कि पीर साहब के लिए खाना बनाने से पहले मुझे अपने आप को ज़ाहरी तौर पे और सारी तहारत का ख्याल करना चाहिए। और न जाने क्या पकता था, वो भी एक लंबी कहानी है। लेकिन बात यह है कि ऐसा तकद्दुस के जो इंसान को फिर कहीं ऐसी अकीदत पे ले जाए कि जिससे शिर्क शुरू हो जाए, ये भी दुरुस्त नहीं होता। हज़रत अबू हुरैरा ने तो इज़्ज़त की आपकी, लेकिन नबी सल्लल्लाहु अलैहि वसल्लम ने फ़ौरन उनको बता दिया। आपके इस कहने से ये भी नहीं लगा कि आपने कहा क्यों गए ना जाते, लेकिन अंदाज़ कितना प्यारा है कि सुबहान अल्लाह, यानी उनके अंदर कोई गिल्ट था, अगर कुछ कॉन्शियसनेस थी, थोड़ा सा आप शर्मिंदगी महसूस कर रहे थे, तो अल्लाह के नबी ने वो धोने की कोशिश की या उसको दूर करने की कोशिश की। हालते जुनाबत में खाने पीने के लिए हाथ धोने काफ़ी हैं, अलबत्ता वुजू करना अफजल है। अन आयशा रदी अल्लाह अनहा अन नबी सल्लल्लाहु अलैहि वसल्लम कान इज़ा अरादा अन याकुला वहुवा जुनुबुन गसला यदैही, रवाहु इब्नु माजा। हज़रत आयशा रदी अल्लाहु अन्हा से रिवायत है कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम हालते जुनाबत में कोई चीज़ खाना चाहते तो पहले हाथ धो लेते, इसे इब्ने माजा ने रिवायत किया। अन आयशा रदी अल्लाहु अन्हा काल अन्न रसूल अल्लाही सल्लल्लाहु अलैहि वसल्लम इज़ा काना जुनुबन फ़अरादा अन याकुला औ यनामा तवद्दा वुदूअहू लिस्सलाह, रवाहु मुस्लिम। हज़रत आयशा रदी अल्लाहु अन्हा फरमाती हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम हालते जुनाबत में खाना या सोना चाहते तो पहले नमाज की तरह वुजू कर लेते थे, इसे मुस्लिम ने रिवायत किया। इन दोनों रिवायतों को अगर आप देखिए तो दो मुख्तलिफ चीज़ें मिलती हैं, एक है खाने की और दूसरी सोने की। तो ये दोनों चीज़ें जो हैं जायज़ हैं, अगर एक इंसान गुसल नहीं कर पा रहा, और कई वजूहत हो सकती हैं, सुस्ती भी हो सकती है, लेकिन कई जगह हकीकी वजूहत भी होती हैं, पानी नहीं है या उस वक़्त मौका नहीं मिल रहा, या घर में अगर एक ही रेस्टरूम है और टॉयलेट है तो वो बिजी है, कोई भी कैफियत हो सकती है। तो फिर अपने आप को मसला बनाने की बजाय दूसरों के साथ खाने में शरीक हो सकते हैं। तो यही कैफियत सोने की भी है, हत्ता कि अगर रमज़ान का महीना हो और उस मौके पे सुबह के वक्त सहरी के लिए कोई उठे और गुसल की हाजत भी है और खाने का वक्त भी है, और इस बात का अंदेशा है कि अगर पहले गुसल करने लग गए तो वक्त ख़त्म हो जाएगा, और अगर इवन ये अंदेशा ना भी हो और कोई वुजू करके खा ले, अपने आप को मतलब सारी ज़रूरियात से फारिग करके नमाज से पहले अगर वो गुसल कर लेता है तो इसमें कोई हर्ज नहीं। तो इससे पता चलता है कि दीन बहुत ही सहूलत का दीन है। जुम्बी मस्जिद से गुजर सकता है लेकिन ठहर नहीं सकता। अन जाबिरिन रदी अल्लाहु अन्हु काल काना अहदुना यमुर्रु फिल मस्जिदी जुनुबन मुजताजन, रवाहु सईद इब्न मंसूर। हज़रत जाबिर रदी अल्लाहु अन्हु फरमाते हैं कि हम हालते जुनाबत में मस्जिद से गुजर जाया करते थे, इसे सईद बिन मंसूर ने रिवायत किया। इससे क्या पता चलता है कि ठहरना मना है। आपको मालूम है कि अल्लाह के नबी के दौर में मस्जिद नबी के इर्द गिर्द हुजरे होते थे, सहाबा करम वहाँ रहते थे, और ये इस कैफियत की मस्जिद नहीं थी, मस्जिद बीच में थी, कच्ची भी थी, और बास लोगों को अपने घर में जाने के लिए मस्जिद के अंदर से गुजर के जाना पड़ता था। तो या आज भी कोई इमाम मस्जिद है या कोई और किसी वजह से वहाँ मेहमान ठहरा हुआ है, तो किसी भी ज़रूरत के तहत मस्जिद से गुजरा जा सकता है। सूरह निसा में भी आता है कि आबिरिस सबील, यानी बस गुजर जाएं, ठहरना नहीं है वहाँ, और बस अपनी ज़रूरत पूरी करके इंसान वहाँ से वापस आ जाए।